आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सबै नै पाइने विपनीमा खोजी हेर्नु, जिन्दगीमा यस्तो पनि हुँदो रहेछ, गाउँ खाने कथा जस्तै। हिर्दा हिर्दै हराइ जाने जीवन यो भुवा जस्तै, हिर्दा हिर्दै हराइ जाने जीवन यो भुवा जस्तै, सुबिना बाँचे यस्तै हुन्छ जिन्दगी, हावासँगै उडी जाने। सपनीमा सबै नै पाइने विपनीमा खोजी फिर्नु, खोज्दै बगी जाने जीवन यो खोला जस्तै, खोज्दा खोज्दै बगी जाने जीवन यो खोला जस्तै, पर के रहँदै नहै जीवन फेरी केही दिनको याद मात्रै। सपनीमा सबै नै पाइने विपनीमा खोजी हेर्नु, जिन्दगीमा यस्तो पनि हुँदो रहेछ, गाउँ खाने कथा जस्तै। सपनीमा सबै नै पाइने विपनीमा खोजी हेर्नु, विपनीमा खोजी हेर्नु, विपनीमा खोजी हेर्नु।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र नमस्कार अनि जय मसीह, साथै हार्दिक स्वागत छ आज पनि यो तपाईहरूको आफ्नै कार्यक्रममा। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबल पहिलो कुरन्थी 15 अध्याय 20 50 पदबाट अध्ययन गर्न गइरहेका छौ। अघिल्लो दिनमा हामीले पहिलो कुरन्थी 15 अध्याय 1-19 पदसम्मबाट दुई कुराहरू देखिरहेका थियौं। पहिलो थियो सुसमाचारमा पुनरुत्थानको श्रेष्ठता, त्यसपछि दोस्रो थियो पुनरुत्थानको प्रमाणहरू, साक्षीहरूद्वारा पुष्टि। आज हामी देख्छौ पुनरुत्थानको प्रदर्शन। पहिलो कोरन्थी 15 अध्याय 20 पद हेर्दै अगाडि बढौं। यस प्रकार लेखिएको छ, वास्तवमा ख्रिष्ट मृतकहरूबाट जीवित हुनुभएको छ, सुति जानेहरू मध्येमा उहाँ चाहिँ प्रथम फल हुनुहुन्छ। ख्रिष्ट पहिलो फल हुनुहुन्छ। पुरानो नियममा इसरायलीहरूसँग पहिलो फलको पर्व हुन्थ्यो, चाड हुन्थ्यो, जब तिनीहरूले आफ्नो अन्नबालीको पहिलो अगौटे फल परमप्रभु कहाँ ल्याउँथे। यसको अर्थ हो कि त्यहाँ अरू धेरै आउनलाई बाँकी नै छ, नत्र त त्यो पहिलो फल अगौटे फल हुन सक्दैनथ्यो। त्यसको परिपूर्णता येशु ख्रिष्टको पुनरुत्थानमा भएको छ। उहाँ मृत्युबाट महिमित शरीरमा व्युति उठ्नुभएको थियो, अनि उहाँ मात्र एक हुनुहुन्छ जो महिमित शरीरमा मृत्युबाट पुनः व्युति उठ्नुभयो। 21-22 पदमा भनिएको छ, किनकि जसरी आदममा सबै मर्दछन् त्यसै गरी ख्रिष्टमा सबै जीवित पारिनेछन्। पहिलो फलको चाडपछि पर्वपछि पेन्टिकोस्टको चाड आउँथ्यो, जुन 50 पछि हुन्थ्यो। त्यो नयाँ नियममा पेन्टिकोस्टको दिनमा पूरा भयो, जब मण्डली वा चर्च आरम्भ भयो। तर यसले आफ्नो अन्तिम परिपूर्णता तब पाउँदछ जब ख्रिष्ट आफ्नैहरूको निम्ति आफ्नैहरूलाई लिन आउनुहुनेछ र तिनीहरू सबै उहाँलाई बादलमा भेट्नलाई महिमित शरीरमा बौरी उठ्नेछन्। ख्रिष्ट पहिलो फल हुनुहुन्छ। त्यस पदमा भनिएको छ, तर हरेक आफ्नै आफ्नै क्रम अनुसार ख्रिष्ट चाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनर्आगमनमा ख्रिष्टका आफ्नैहरू। यहाँ हामी देख्दछौ कि त्यो कति सुन्दर कुरा होइन, कति अद्भुत कुरा छ। यहाँ ख्रिष्ट मृत्युबाट व्युति उठ्नु भएको छ र मनहरूमध्ये पहिलो फल बन्नुहुन्छ। र 22 पदमा हामी पढ्छौ, किनकि जसरी आदममा सबै मर्दछन् त्यसै गरी ख्रिष्टमा सबै जीवित पारिनेछन्। आदममा सबै मर्छन्, तपाईँ आदमको परिवारमा हुने प्रमाण यो हो, तपाईँ मर्नुहुनेछ। यदि प्रभु तपाईँलाई स्वर्गीयमा लानलाई लिन आउनु भएन भने त्यसरी नै ख्रिष्टमा पनि सबै जीवित हुनेछन्। येशु पुनरुत्थान र जीवन हुनुहुन्छ। 23 पदमा भनिएको छ, तर हरेक आफ्नै आफ्नै क्रम अनुसार ख्रिष्ट चाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रिष्टका आफ्नैहरू। उहाँको के को लागि आइरहनु भएको छ मित्र? उहाँ आफ्नो मण्डली चर्च आफ्नो विश्वासीहरूको निम्ति आइरहनु भएको छ। अनि 24 पदमा भनिएको छ, तब अन्त्य आउनेछ जब उहाँले हरेक शासन हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर अर्थात पितालाई राज्य सुम्पिदिनुहुनेछ। के को अन्त? युगको अन्त। कसरी युगको अन्त हुनेछ त? त्यहाँ महाक्लेश आउनेछ, त्यसपछि त्यहाँ पृथ्वीमा ख्रिष्टको 1000 वर्षीय राज्य हुन गइरहेको छ। शैतानलाई फेरि केही समयको निम्ति छोडिनेछ, त्यसपछि त्यसलाई आगोको कुण्डमा फालिनेछ र प्रभु येशु ख्रिष्टले आफ्नो राज्यको सदाको निम्ति स्थापित गर्नुहुनेछ। त्यो चाहिँ अनन्तको राज्य हुनेछ। वास्तवमा अनन्त राज्य ख्रिष्टको 1000 वर्षीय राज्यको अगाडिको लगातारको परियोजना हो। खालि ख्रिष्टको 1000 वर्षीय राज्य मात्र त्यो परीक्षाको समय हुनेछ, त्यसपछि अन्त हुन्छ। भनिएको छ, तब अन्त्य आउनेछ जब उहाँले हरेक शासन हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर अर्थात पितालाई राज्य सुम्पिदिनुहुनेछ। यो कहिले हुनेछ त? 1000 वर्षीय राज्यको अन्तमा ख्रिष्टले सारा प्रभुत्व सारा अख्तियार र शक्तिको नष्ट गर्नुहुनेछ। अनि 25 पदमा भनिएको छ, किनकि उहाँले आफ्ना सारा शत्रुलाई आफ्ना पाउमुनि नपारुन्जेल उहाँले राज्य गर्नै पर्छ। शत्रु को हो? निश्चय नै शैतान। अनि 26 पदमा भनिएको छ, सबैभन्दा पछि नष्ट पारिने शत्रु मृत्यु हो। मित्र, म खुशी हुनेछु जब त्यस शत्रुबाट हामी मुक्त हुनेछौं। अनि 27 पदमा भनिएको छ, किनकि परमेश्वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्नु भएको छ, तर यो स्पष्ट छ कि सबै कुरा उहाँको अधीनमा राखिएको छ भन्नाले परमेश्वर आफै त्यस अधीनता मुनि हुनुहुन्न जसले सबै कुरा ख्रिष्टको अधीनमा राखिदिनु भएको हो। त्यसैले ख्रिष्ट परमेश्वरको अधीनमा हुनुहुन्न। तर एक मिनट पर्खनुहोस्, अर्को पदले के भन्छ त्यसको ध्यान दिउ। 28 पदमा भनिएको छ, जब सबै कुरा उहाँको अधीनमा ल्याइन्छ तब स्वयं पुत्र उहाँको अधीनमा हुनुहुनेछ जसले सबै थोक उहाँको अधीनतामा राख्नुहुन्छ ताकि परमेश्वर नै सबै थोकका सर्वे सर्वा हुन्। यसको अर्थ जब ख्रिष्टले यहाँ पृथ्वीमा आफ्नो हजार वर्ष शासनको पूरा गर्नुहुन्छ र आफ्नो अनन्त राज्यको स्थापन गर्नुहुन्छ र म विश्वास गर्दछु कि उहाँले यो पृथ्वीमा आफ्नो सिंहासन दाउदलाई सुम्पिदिनुहुनेछ, तब उहाँ सर्वोच्च परम परमेश्वरको आफ्नो स्थानमा फर्किनुहुनेछ जहाँ उहाँ आरम्भमा हुनुहुन्थ्यो, आदिमा हुनुहुन्थ्यो, ताकि परमेश्वर सर्वश्रेष्ठ हुन सकुन्। त्यसपछि हामी देख्नेछौ पुनरुत्थानको कार्यक्रम र नमूना। पहिलो कोरन्थी 15 अध्यायको 29 पदमा भनिएको छ, नत्रता मृतकहरूका निम्ति बप्तिस्मा लिएको अर्थ के भयो? मृतकहरू जीवित नपारिने भए वा तिनीहरूका निम्ति मानिसहरूले किन बप्तिस्मा लिन्छन्? हामीले पहिले नै देखिसकेका छौं कि बप्तिस्मा शब्दको अर्थ हो कुनै व्यक्तिसँग वा कुनै कुरासँग एक रूपता वा पहिचान। यस उदाहरणमा पावल मृत व्यक्तिको रूपमा पहिचान वा एक रूपताको बारेमा बोलिरहेका छन्। उसले यो प्रश्न सोध्छन् पद 29 किन तिनीहरू मृत्युको रूपमा पहिचान एक रूपता गरिए त? यसले यो संकेत गर्दैन कि कोरिन्थियनहरू तिनीहरूका मरिसकेका नातेदार सम्बन्धीहरू मित्रहरूको लागि बप्तिस्मा भएका थिए। यसको अर्थ यो हो कि तिनीहरू ख्रिस्ट येशूसँग बप्तिस्मा अर्थात पहिचान वा एक रूपता गरिए जो तिनीहरूको निम्ति मर्नुभएको थियो र अहिले उहाँ मृत्युबाट पुनरुत्थान हुनुभएको थियो। तिनीहरू संसारको निम्ति मरेका थिए तर ख्रिस्टमा जीवित भए। 30 र 31 पदमा भनिएको छ, म चाहिँ किन हरघडी जोखिममा परिरहेको छु? भाइ हो, हाम्रा प्रभु येशूमा तिमीहरूको कारण म गर्व गर्दछु र म भन्न सक्दछु कि प्रतिदिन म मर्दछु। पाउल भनिरहेका छन् कि येशू मृत्युबाट नबिर्ताउनु भएको भए तब तिनीहरू आफ्ना जीवनहरू खतरामा हाल्ने काममा मूर्ख हुन्। तर जबकि ख्रिस्ट मृत्युबाट पुनः ब्युति उठ्नु भएकोले गर्दा विश्वासीहरू उहाँसँग एक समान वा पहिचान भएका छन्। जस्तो कि पाउलले रोमको विश्वासीहरूलाई भने, रोमी 6:3-4 पदमा, के तिमीहरू अजान छौ हामी सबै जति जनाले ख्रिस्टमा बप्तिस्मा लियौं उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं। यसकारण त्यस बप्तिस्माद्वारा हामी उहाँसँगै गाडियौं र जसरी ख्रिस्ट मरेकाबाट पिताको महिमाद्वारा ब्योताइनुभयो त्यसरी नै हामी पनि नयाँ जीवनको चालमा हिँडौ। हामी पुनरुत्थित जीवित ख्रिस्टसँग जोडिएका छौं। अहिले यदि ख्रिस्ट मृत्युबाट जी नउठ्नु भए तब पाउल भन्छन्, मैले यस पृथ्वीमा ख्रिस्टको निम्ति गर्ने बलिदानका कामहरू मूर्खता हुन् किनकि मेरो जीवन हरेक दिन खतरामा र संकष्टमा घिरिरहेको हुन्छ। उहाँको खातिर, उहाँको सेवाको खातिर म निरन्तर मृत्युको जोखिममा भइरहेको हुन्छु। अनि 32 पदमा भनिएको छ, मान्छेकै कुरा गर्नु हो भने एफिससमा जंगली जनावरसँग मेरो लड़ाईले मलाई के फाइदा भयो र मृतकहरू जीवित नहुनु भए ता हामी खाऊ र पिउ किनभने भोलि त हामी मरिहाल्छौ। पाउल आफ्नो तर्कलाई यसरी अगाडि बढ़ाउँछन्, किन ख्रिस्टमा मेरो विश्वासको खातिर सिंहको मुखमा आफैलाई हाल्नु? यदि ख्रिस्ट मृत्युबाट नबिउत्याउनु भएको भए, पुनरुत्थान आउनु भएको भए, म उहाँको मृत्युमा पहिचान भएको छु, समान भएको छु, एक रूपता भएको छु। म मरेको मृतक मानिसको रूपमा पहिचान भएको छु किनभने म जीवित ख्रिस्टसँग जोडिएको छु। ख्रिस्टसँग उहाँको मृत्युमा र पुनरुत्थानमा एक रूपता अर्थात समान वा पहिचान हुने काम महान तथ्य हो। यसलाई सानोतिनो पानीको बप्तिस्मा सेवासम्म सीमित नराखौ, नघटौं, जुन अर्थविहीन हुनेछ। यदि ख्रिस्ट ब्युताउनु नभएको भए र यदि मृतकहरू पुनः फेरि पुनरुत्थान नहुने भए तब हामी इपिक्युरियनहरूको आनन्दजीवी दर्शन शास्त्र ग्रहण गर्न सक्नेछौ जुनले भन्छ खाऊ पिउ आनन्द गरौं किनकि भोलि त मर्नेछौ। अनि 33 र 34 पदमा भनिएको छ, भ्रममा नपर, खराब संगतले हाम्रो चरित्रलाई नष्ट पार्छ, होसमा हो अब उपरान्त पाप नगर किनकि कतिलाई त परमेश्वरको ज्ञानै छैन। तिमीहरूलाई लज्जित तुल्याउनलाई मैले यो भनेको हुँ। कोरिन्थियन विश्वासीहरू ती व्यक्तिहरू थिए, ती व्यक्तिहरूद्वारा ठगिए, धोका दिए जसले पुनरुत्थानको बारेमा प्रश्न गरे। तिनीहरू ती मानिसहरूको कुराहरू सुनिरहेका थिए, तिनीहरूसँग
भन्ने त प्रशस्तै कुराहरू थिए, तर परमेश्वरको ज्ञानै थिएन। पौल भनिरहेका छन्, यदि तिनीहरूले गलत जानकारी सूचना पाउँछन् भने तिनीहरू गलत काम गर्नेछन्। पौल तिनीहरूलाई पाप गर्ने कामको रोक्न अर्थ दिन्छन्, किनभने त्यहाँ एक दिन पुनरुत्थान हुनेछ। अनि 35 पदमा भनिएको छ, तर कसैले सोध्ला मृतकहरू कसरी पुनर्जीवित हुन्छन् र तिनीहरू कस्ता किसिमको शरीर लिएर आउनेछन्। पौलले दुई प्रश्नहरूको उत्तर दिनेछन्, कसरी र कस्तो। मानिसहरू आत्माको अमरता र शरीरको पुनरुत्थान बीच भिन्नताको छुट्याउन असफल हुन्छन्। प्लाटो र सिरेटोले आत्माको अमरताबाट तर्क गरे, बहस गरे। पौल शरीरको पुनरुत्थानको लागि बहस वा तर्क गरिरहेका छन्। सदुकीहरूले कुनै पनि पुनरुत्थानको मृत्युपछि जीवनको अस्वीकार गर्दथे, इन्कार गर्दथे। अनि ख्रिष्ट स्वयंले तिनीहरूलाई उत्तर दिनुभयो, मती 22:31-32 पदमा, तर मुर्दाहरूको पुनरुत्थानको विषयमा यसो भन्ने परमेश्वरको वचन के तिमीहरूले पढेका छैनौ? म अब्राहमका परमेश्वर, इसाकको परमेश्वर र याकुबको परमेश्वर हुँ। परमेश्वर मुर्दा त हुनुहुन्न, मरेको हुनुहुन्न, तर जिउँदाका परमेश्वर हुनुहुन्छ। पाउलले ती व्यक्तिहरूलाई उत्तर दिनुभयो जसले शरीरको पुनरुत्थानको बारेमा अस्वीकार गरे, इन्कार गरे। अहिले प्रश्न हो, कसरी मरेको शरीर फेरि ब्युति उठ्छ र एउटै उही शरीर जस्तै हुनेछ त? पाउल भन्छन्, हामी प्रकृतिबाट सिक्छौ। शरीर एकै नाशको अभिन्न हुँदैन। तिनीहरू उही किसिमको हुन सक्छन्, तर एकै नाशको अभिन्न हुन सक्दैनन्। 36 पदमा भनिएको छ, हे मूर्ख, जे तिमी रोप्दछौ त्यो नमरिकन सजीव हुँदैन। पहिलो प्रश्नको उत्तर हो कसरी। पाउल भावमा भन्छन्, यदि तिमीसँग यसलाई हेर्न काफी ज्ञान मात्र भए तिमी त्यस छरिएको पुरानो बिउमा देख्छौ, त्यहाँ विघटन र निरन्तरता छ। रोपिएको वा छरिएको पुरानो बिउले त्यही बिउहरूको उत्पादन गर्दछ जुन वास्तवमा छरेको त्यो पुरानो बिउ जस्तै उही खालको बिउ हुन्छ, तर त्यो पुरानो छरिएको बिउ स्वयं चाहिँ मरिसकेको छ, विघटन भएको छ। त्यसकारण छर्दा मरेको बिउले उत्पादन गर्ने बिउ उही पुरानो बिउ होइन, त्यो उत्पादन भएको बिउ वा अन्न छरिएको पुरानो बिउ वा अन्न जस्तै त हुन्छ, तर त्यो उही बिउ होइन जुन छरिएको थियो, किनकि त्यो छर्दा मरिसकेको छ। छरिएको बिउमा विघटन भएको छ, तैपनि त्यहाँ निरन्तरता छ। यो रहस्य हो, तर यो असम्भवता होइन। मृत्यु के हो? मृत्यु अलग्गाई हो, सेपरेशन हो। यो आत्माको वा व्यक्तित्वको अन्त होइन, आत्मा मर्दैन। वास्तविकता यो हो कि यदि तपाईँ परमेश्वरको सन्तान विश्वासी हुनुहुन्छ भने तपाईँ मृत्युमा प्रभुसँग हुन जानुहुनेछ। तपाईँको आत्मा उहाँसँग उपस्थित हुनलाई जानेछ, त्यो शरीर नै विघटन हुन्छ। मृत्यु व्यक्ति विशेषबाट शरीरको अलग हुने कुरा, सेपरेशन हो, अलग हुने कुरा हो। शरीर त विघटन हुन्छ, सड्छ, नष्ट हुन्छ, माटोको शरीर माटोमै विलीन हुन्छ। यो चाहिँ खालि मानव शरीरको मात्र संकेत गर्दछ। शरीर मर्दछ, सड्दछ, नष्ट हुन्छ, तर आत्मा हुँदैन। अहिले पाउल दोस्रो प्रश्नको उत्तर दिन्छन्, कस्तो किसिमको शरीर हुनेछ त्यो पुनरुत्थित जीवन? 37 पदमा भनिएको छ, जे तिमी रोप्दछौ त्यो चाहिँ पछि हुने शरीर होइन, तर बिउ मात्र रोप्दछौ, चाहे त्यो गहुँ अथवा अरू कुनै किसिमको अन्न किन नहोस्। अन्नको छर्ने काम उदाहरण हो। ख्रिष्ट पहिलो फल हुनुहुन्छ, त्यसपछि पछिबाट हामी पनि उहाँको जस्तै पुनरुत्थान हुनेछौ। हामी मण्डलीको स्वर्गीय यात्राको लागि पर्खिरहेका छौ। जब ख्रिष्टले विश्वासीहरूलाई यो संसारबाट उठाइ लानुहुनेछ, यदि हामी त्यो ऱ्याप्चर वा स्वर्गीय यात्राको समयसम्म हामी पहिले नै मरिसकेका हुन्छौ, हामी पुनरुत्थान हुनेछौ, मृत्युबाट पूर्ण ब्युति उठ्नेछौ। यदि हामी स्वर्गीय यात्राको समयसम्म जीवितै पाइन्दछौ भने हामी महिमित शरीरमा बदलिनेछौ र स्वर्गीय यात्रामा भाग लिनेछौ। देख्नुभयो, बिउले नयाँ शरीर स्वयंको प्रदान गर्दैन न छर्नेवालाले, तर परमेश्वरले यसको प्रदान गर्नुहुन्छ। 38 पदमा भनिएको छ, तर आफूलाई खुशी लागे बमोजिम परमेश्वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ र हरेक किसिमको बिउलाई त्यसकै शरीर दिनुहुन्छ, त्यसैको शरीर दिनुहुन्छ। त्यसपछि पौल अर्को क्षेत्रमा सर्छन्, यो सबै जीवनको रहस्य हो। वास्तवमा जीवनको रहस्य मृत्युको रहस्य भन्दा महान छ। जब तपाईँले गहुँको छर्नुहुन्छ, गहुँ नै आउँछ, जौ वा मकै आउँदैन। त्यो सानो अन्न जुन तपाईँले छर्नु भएको बिउले उत्पादन गरेको अन्न उही पुरानो अन्न बिउ होइन, तर निश्चय नै मिल्दोजुल्दो बिउ छ। अहिले पाउल वनस्पति विज्ञानको क्षेत्रबाट प्राणी विज्ञानतिर सर्दछन्। 39 पदमा भनिएको छ, सबै शरीर एकै किसिमको हुँदैनन्। मानिसको शरीर एक किसिमको र जीव जन्तुको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछहरूको अर्कै किसिमको शरीर हुन्छ। मित्र, मरेको शरीर र पुनरुत्थित शरीर बीच भिन्नता र पशुहरू र मानिसहरू, माछा र चराहरू बीच भिन्नता भन्दा महान छ। पौल भन्छन् सबै शरीर एकै किसिमको शरीर हुँदैन। 40 र 41 भनिएको छ, अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छन्। स्वर्गीय शरीरको तेज एक किसिमको छ र पार्थिव शरीरको तेज अर्को किसिमको। सूर्यको तेज एक किसिमको, चन्द्रमाको तेज अर्कै किसिमको र ताराहरूको तेज अर्कै किसिमका हुन्छन्, किनभने एउटा तारा अर्को तारा भन्दा तेजमा भिन्दै हुन्छ। अहिले पौल खगोल विज्ञानको क्षेत्रतिर पनि सरेका छन् र भन्छन् सारा सौर मण्डलको शरीरहरू एक किसिमको हुँदैन। सूर्य चन्द्रमा जस्तै उही एकै किसिमको छैन, न यो ताराहरू नै एकै किसिमको छ। त्यहाँ सौर मण्डल, तारा मण्डल, ग्रहहरू र सूर्य छ। 42 पदमा भनिएको छ, मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो, जुन शरीर विनाशमा गाडिन्छ त्यो अविनाशमा जीवित हुन्छ। देख्नुभयो, आदमलाई दिइएको शरीर सधैँ मृत्युको अधीनतामा थियो, तर हामी पुनरुत्थानद्वारा अविनाशी अमर शरीर पाउनेछौ। 43 पदमा भनिएको छ, अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ, दुर्बलतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ। मित्र, यो नै नयाँ पुनरुत्थित शरीरको विशेषता हुनेछ। अनि 44 पदमा भनिएको छ, प्राकृतिक शरीरमा त्यो गाडिन्छ, आत्मिक शरीरमा त्यो जीवित हुन्छ। प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ। 45 पद, यसकारण यस्तो लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राणी भयो, अन्तिम आदम जीवन दिने आत्मा भयो। देख्नुभयो, पहिलो आदम शारीरिक थियो, यसको अर्थ हो तिनी शारीरिक मनको वा मनोवैज्ञानिकको थियो, अनि अन्तिम आदम ख्रिस्ट आत्मिक हुनुहुन्छ। पद 46 र 47 भनिएको छ, पहिलो चाहिँ आत्मिक होइन तर प्राकृतिक हो, र त्यसपछि चाहिँ आत्मिक हो। पहिलो मानिस माटोले बनिएको पृथ्वीबाट हो, दोस्रो मानिस स्वर्गीयको हो। मित्र, पहिलो मानिस पृथ्वीबाटको माटोको हो, तर दोस्रो मानिस येशु ख्रिस्ट चाहिँ स्वर्गीयबाटको प्रभु हुनुहुन्छ। र 48 देखि 50 पदमा भनिएको छ, माटोले बनिएको मानिस जस्तो थियो माटोले बनेका पनि त्यस्तै हुन्छन्, र स्वर्गीय मानिस जस्तो छ स्वर्गका पनि त्यस्तै हुन्छन्। जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौ, त्यसरी नै स्वर्गीयका मानिसको रूप धारण गर्नेछौ। अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गीयको राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ। मित्र, हामी सबै माटोबाटका प्राणी हौ, हामी आदमबाटका हौ, र त्यो हाम्रो स्थिति हो। तर उही समयमा हामी ख्रिस्टमा पनि छौ, हामी उहाँसँग जोडिएका छौ, त्यसकारण हामीसँग आशा छ, अनन्त शरीरमा पुनरुत्थानको आशा, जुन सदाको निम्ति ख्रिस्टसँग हुनेछ। आज हामीले माटोको रूप धारण गरेका छौ, तर हामी त्यो दिनको बडो उत्सुकता पूर्ण प्रतीक्षा गर्दछौ, जब हामी स्वर्गीय रूप धारण गर्नेछौ। मासु र रगत स्वर्गीय राज्यको हकदार हुन सक्दैन, हाम्रो पुरानो शरीर र स्वर्गीयमा कति पनि जाने छैन। म यस कुराको निम्ति खुसी छु, अनि परमेश्वरले यी शरीरहरूलाई मर्मत केन्द्रमा पठाउन गइरहनु भएको छैन। विनाशले अविनाशको हकदार हुन सक्दैन, यो शरीरको बिउ जस्तै भूमि मुनि राख्नु पर्दछ, अनि यो हाम्रो निम्ति बस्नलाई नयाँ शरीर सहित निस्किनेछ। त्यो नयाँ शरीर पुरानो शरीर जस्तै एकनाशको हुने छैन, र पनि त्यो पुरानो शरीर जस्तै मिल्दोजुल्दो हुन्छ। अर्को दिनमा हामी देख्नेछौ पुनरुत्थानको शक्ति। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
अनन्त कालसम्मै उसको पाएको महिमा Jesus Christ, hey, Atma, Pavitra,
श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 35 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 475 35 679, 98 475 35 679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।